गजल गंगा।
अपराध पो गर्नुहुन्न माया जसले नि गर्न पाउँछ, अपराध पो गर्नुहुन्न माया जसले नि गर्न पाउँछ, दुश्मन कसरी हुन्छ जो तिमीलाई मन पराउँछ। डाक्टर कृष्ण हरि बरालले लेख्नुभएका गजलहरू मध्येको एउटा गजलको यो एक सिरबाट आजको गजल गंगालाई हामीले आरम्भ गरिसकेका छौं। आजको गजल गंगाको संघारमा उभिन्छौं। तपाईँ सबै सबैलाई आत्मीय स्वागत गर्नका लागि कार्यक्रम संयोजक ललिचन्द्र रावल, प्रविधि संयोजन तर्फ लक्ष्मण विष्ट र राम अभिराम। आदरणीय श्रोता, अब हामी करिब 45 मिनट तपाईँसँग रहनेछौ, तपाईँसँगै सहयात्रा गर्नेछौ। आजको श्रृंखलालाई विशेष श्रृंखला बनाउने हाम्रो कोशिश रहनेछ। आज हामीसँग डाक्टर कृष्ण हरि बराल हुनुहुन्छ। डाक्टर कृष्ण हरि बरालले भर्खरै मात्र बिम्ब दुई नामक गीत र गजलहरूको संग्रह लिएर श्रोताहरूको माझमा आउनुभएको छ। बिम्ब दुई सँगै हामीले डाक्टर कृष्ण हरि बरालले आफ्नो जीवन भोगाईको क्रममा संगाल्नुभएका थुप्रै अनुभव र अनुभूतिहरूलाई पनि प्रस्तुत गर्ने कोशिश गर्नेछौ। कार्यक्रमलाई रमाइलो बनाउने, रोचक बनाउने अनि सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोशिश रहिरहनेछ। तपाईँले सुनेर साथ दिनुहुनेछ। यही आशा र विश्वासको साथमा कार्यक्रम गजल गंगालाई आरम्भ गर्छौ। स्वरूपराज आचार्य र निशा देसारको स्वरमा रहेको यो गजल संगीतसँगै, जसमा रचना रहेको छ आजका हाम्रा पाहुना डाक्टर कृष्ण हरि बरालको र संगीत हो गैर श्रेष्ठको।
हजार आँखाहरू यहाँ सुन्ने हजार कान
यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो नाम
यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो
चर्चो चल्दा छ किन मायाका कुरामा चल्दा छ किन मायाका कुरामा
लाग्दैछ यस्तो मान्छेको यहाँ लाग्दैछ यस्तो मान्छेको यहाँ यति नै हो कि त
यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो नाम
हेर्ने हजार आँखाहरू
सुन्दर सृष्टि यो सुन्दर छ
मायाले नै त जीवन छ सुन्दर सृष्टि यो सुन्दर छ
ज ज सृजे जे गरे नि माया ज ज सृजे जे गरे नि माया
यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो
हजार आँखाहरू यहाँ सुन्ने हजार कान यो दुनियाँ आफ्नो दिन कटाउँछ जोडी र हाम्रो नाम डाक्टर कृष्ण हरिबरालले लेख्नुभएका गजल शेरहरू अनि स्वरूपराज आचार्य र निशा देसारले गाउनुभएको र गैरी श्रेष्ठ संगीतबद्ध गर्नुभएको यो गजल संगीत बिम्ब दुईबाट साभार गर्यौं र आजको कार्यक्रम गजल गंगाको आरम्भमा हामीले प्रस्तुत गरिसकेका छौं। हामीसँग गजलकार डाक्टर कृष्ण हरिबराल हुनुहुन्छ, स्वागत छ यहाँलाई।
धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम सन्चै छु।
बिम्ब दुई भर्खरै मात्र सार्वजनिक गर्नुभयो, के छ बिम्ब दुई भित्र?
अब खासमा यो गीत गजलको एल्बम हो, अझ भयो त्यसरी भन्नुभन्दा पनि गजल र गीतको एल्बम हो भन्यो भने बढी ठिक हुन्छ,
बढी गजल समावेश
हुन्छ, किनभने यसमा जम्मा सातवटा गीत गजल छन् र पाँचवटा चाहिँ गजल, दुईटा चाहिँ गीत छ र त्यसमा पनि त्यो सातवटा मध्ये पनि एउटा जुन ट्र्याक छ त्यसलाई चाहिँ मेल भोकल फिमेल भोकल प्लस डुएट गरेको हुनाले यसमा जम्मा नौवटा गीत गजलको स्वाद चाहिँ श्रोताहरूले चाख्न पाउनुहुन्छ।
हामी धेरै भन्दा धेरै गजलहरू बिम्ब दुईबाट साभार गर्नेछौ र गजल गंगामा प्रस्तुत गरिरहनेछौ। आरम्भमा नै जान्न चाहे मैले, तीन शेरको पनि नभनौ र लम्बाएर छ सात आठ शेरमा पनि नजाउ हामी, सामान्यत एउटा पाँच शेरको गजल लेख्नका लागि के संरचनाहरू पूरा गर्नुपर्छ र त्यो गजलको संरचनाभित्र नियम कानूनभित्र अटाउन सक्छ?
यो पाँच शेर, छ शेर, सात शेर, आठ शेर, नौ शेर, यो कति लेख्ने, त्यो गजलकारको जुन फिलिङ्स छ नि कति त्यो पावरफुल छ, कल्पना शक्ति कति छ, भावनाको उच्छलन कुन हदसम्म भएको छ, त्यसले चाहिँ भूमिका खेल्छ र त्यसको साथसाथै काफियाको भनौँ न जुन त्यसको लागि मिलाउनको लागि काफिया आउँछ एउटा निश्चित उसमा क्रममा, हामी सामान्यतया टेक्निकल्ली ए बीए सीए डीए ईए का क्रममा काफिया आउनुपर्छ भन्छौ र कहिले काहीँ दुईटा मतलब हो भने ए ए ए बीए सीए डीए ईएमा पनि आउँछ, त्यस्तो पनि हुन्छ र त्यो हुँदाखेरि कतिसम्म काफियाले साथ दिन्छ, अब काफिया नै मिल्न सकेन भनेदेखि त फेरि त्यहाँ गजलको स्थिति रहँदैन,
गजलको संरचनाबाट बाहिर गयो, बाहिर
भएन, त्यसले गर्दाखेरि कति शेर हुने भन्नेमा त्यो गजलकारको आफ्नो भावनाको शक्ति, कल्पनाको शक्ति र त्यसपछि त्यसको लागि प्राप्त हुने काफियाको भनौँ न त्यो जति छ त्यसको हैसियत त्यसले चाहिँ निर्धारण गर्छ र कहिलेकाहीँ के भइदिन्छ भने फिलिङ्सले साथ दिएन भने पनि शेरहरू अगाडि बढ्दैनन्, होइन किन, अब भाव सिद्धियो अब अगाडि जानै अड्किन सक्छ। अब यो सामान्यतया तपाईँले पाँच भन्नुभयो, शास्त्रीय हिसाबमा चाहिँ पाँच शेर यसको मिनिमम चाहिँ पाँच हुनुपर्छ भन्ने नियम चाहिँ क्लासिकल एउटा नियम हो,
मिठास पनि आउने भयो
हजुर, अहिले पनि त्यो नियम छ र अझ कडा त के छ भने बिजोर शेर हुनुपर्छ भन्ने भनाइ पनि एकदमै अझै पनि देखिन्छ धेरै ठाउँमा, तर संसारमै जोर शेरका पनि गजल लेखिसकेको र पाँच भन्दा कम्तीको पनि लेखिसकेको सन्दर्भमा हामीले विश्व सापेक्षमा हेर्दाखेरि चाहिँ र अझ गजल गायन गायनका सन्दर्भमा हेर्दाखेरि चाहिँ तीन शेरदेखि माथि चाहिँ हामीले गजल हुन्छ भन्ने मान्यता विकसित गरेका हौं। यहाँ मात्रै होइन, अब हिन्दी उर्दू या अफगानिस्तानतिर यो त्यहाँ भएको भाषाहरू छ, विभिन्न दारी भाषा भन्छ, पस्तो भाषा भन्छ, त्यहाँ पनि गजलहरूको हामीले अध्ययन गर्यौं भनेदेखि धेरै शेरहरू मध्ये गायकले तीन शेर छानेर गाउँछ भन्ने भनाइ पनि पाइन्छ, रिपिट हुन्छ, एउटैलाई चाहिँ धेरैचोटि भन्दा भन्दै त्यो टाइमको पनि कुरो छ, त्यसले गर्दाखेरि चाहिँ गजलमा कसैले गजलकारले चाहिँ एघार शेर लेखेको छ भने पनि गायकले सबै गाउँदैन, होइन, त्यसले गर्दाखेरि यसको मिनिमम तीन हुनै पर्ने र त्योभन्दा माथितिर चाहिँ चार पाँच, अब धेरै शेर त गायकमा गायकीमा त्यति चल्दैन।
अब बिम्ब दुईमा आउन चाहन्छौ, बिम्ब दुई भित्रका पाँचवटा गजलहरूको बारेमा कसरी व्याख्या गर्नुहुन्छ, के लेख्न खोज्नु भएको छ, के दिन खोज्नु भएको छ,
के कुरो छ भन्नुहुन्छ भने अब गीत गजल उम्रिने ठाउँ चाहिँ एउटै हो र उम्रिसकेपछि त्यसको स्ट्रक्चरले त्यसलाई चाहिँ गीत हो कि गजल हो भनेर हामीले छुट्याउने हौ, गीत लेख्नको लागि एकदमै धेरै स्वतन्त्रता छ, गजलको लागि अलिकति
बाँधिएको
छ, बन्धन छ। यो दुई दुई पंक्तिको शेर हुनै पर्छ, अघि पनि हामीले प्रश्नमा उठायौं भन्ने भनाइ छ। अनि त्यसपछि त्यसको खास किसिमको राइमिङ सिस्टम भनौँ न, काफियाको सिस्टम हुनै पर्छ, गति हुनै पर्छ। माथिदेखि तलसम्म कम्तीमा पनि अक्षरसम्म मिलेको आक्षरिक छन्दको प्रयोग चाहिँ हुनै पर्छ। अनि हरेक शेर आफैमा पूर्ण हुनुपर्छ या मुक्तक जस्तै हुनुपर्छ, यति चाहिँ यसको चाहिँ एउटा प्रावधान हो। र त्यो प्रावधानमा एउटा चाहिँ स्ट्रक्चर, त्यो मुक्तक हुनुपर्छ भन्नुभन्दा बाहेक चाहिँ त्यसले एउटा मूर्तिको काम गर्छ, र त्यो मूर्तिमा प्राण त त्यहाँ हुँदैन। त्यति हुने बित्तिकै गजल उत्कृष्ट भयो त भन्ने प्रश्न उठ्छ, ऊ हुँदैन त्यो। यसको लागि चाहिने त अब कविताका इलिमेन्ट्सहरू छन्, तत्त्वहरू छन्, त्यसमा भावना हुनुपर्छ, त्यसको इमोसनल एक्सप्रेसन भन्छौँ कि हामी, संवेगात्मक प्रस्तुति हुनुपर्छ, त्यसमा कल्पनाको प्रयोग हुनुपर्छ, त्यसमा अलंकारहरू होइन बिम्ब प्रतीकहरूको त्यहाँ चाहिँ व्यवस्था भएको हुनुपर्छ, प्रयोग भएको हुनुपर्छ, र भाषाको एकदम नयाँ नवीन खेलहरू हुनुपर्छ, र सकेसम्म अनेकार्थकता। त्यो एउटा शेरले एकातिर पढ्दा एउटा अर्थ, अर्कोतिरबाट पढ्दा अर्को अर्थ दिने खालको, ए यो भन्या पो हो पो रहेछ हो, अनि होइन यो पो पो रहेछ त, यो किसिमको चाहिँ कुरो हुनुपर्छ। अनि त्यसको
उत्सुकता पनि जगाइराख्नु,
उत्सुकता त्यो चमत्कारिक पक्ष छ। अर्को त्यो चमत्कारिक पक्ष भनेको त्यसको मास्लो जुन पंक्ति छ पहिलोदेखि बाहेक, पहिलो त इन्ट्रान्स हो, त्यो मूल गेट हो,
हजुर
प्रवेशद्वार हो। त्यो प्रवेशद्वारले के गर्छ भन्नुहुन्छ भने त्यो श्रोतालाई गायनका सन्दर्भमा र सुन्दाखेरि दर्शकलाई भनौँ न, दर्शक वा श्रोतालाई अब यो गजल कसरी अगाडि बढ्छ भन्ने एउटा पहिले दिन्छ। अब त्यही अनुसार त्यसको लय पालना हुन्छ, छन्द त्यसैको काफिया अनुसार तल काफिया चल्छन्, त्यसैमा भएको रदीप दोहोरिन्छ। त्यो सुरुको दुई शेर एक शेरबाटै हामी त्यो थाहा पाइहाल्छौँ। त्यो थाहा पाइसकेपछि अब दोस्रो तेस्रो चौथो पाँचौं शेरमा जाँदाखेरि चाहिँ पहिलो पंक्ति चाहिँ सकेसम्म पूरा नहोस्, पूरा अर्थ दिने नहोस्, अनि त्यसले एउटा उत्सुकता जगाओस्,
के छ के छ भन्ने,
अब यसपछि के हुन्छ, ए अब के भन्न आँट्यो यसले, यो उत्सुकता जगाओस्। र अर्कोले जुन समाधान दिन्छ नि त्यो यस्तो जबरजस्त होस् होइन कि त्यो भनिसकेपछि हरेक मान्छेले म बोल्दिन भने पनि वाह भन्नै परोस्। यो चाहिँ यसको
अब हामी बिम्ब दुईको शेर फेरमा घुम्नेछौ। हामी मानौ पाँच शेर भएको एउटा गजलको संरचनाभित्र यहाँभित्र काफियाको कुरा भयो, मतला मक्ताको कुराहरू भयो, अब त्यहाँ रदीफको कुराहरू,
शेरको मुक्तकीयता भयो, कविता तत्त्व,
अब तखलसको कुरा पनि त्यहाँनिर आउँदो रहेछ। यसो कुराहरू बुझ्ने हामीले
बुझ्नु जरुरी छ भने तखल दुसर रदीफ चाहिँ गजलको लागि नभई नहुने इलिमेन्ट होइन, राखे राम्रो। रदीफ आयो भने
रहर लाग्छ,
रहर भन्दा पनि त्यसले म्युजिकल बनाउँछ। खासमा अरेबियन त्यो जुन हो नि गजल सुरुमा अरबमा उम्रियो र त्यो प्रवृत्ति पनि होइन
रदीफ बनाउनका लागि,
हजुर रदीफको प्रवृत्ति चाहिँ धेरै इरानमा भयो, फारसीमा भयो होइन, त्यसले गर्दा त्यो नभए पनि हुन्छ, भए राम्रो त्यसलाई साङ्गीतिक बनाउन, त्यो शब्दको स्तरको साङ्गीतिकता भने त्यो बनाउन काम गर्छ। अब तखल्लुस भनेको चाहिँ नाम मात्रै राख्नु होइन कि खासमा, त्यो चाहिँ
दुई अर्थी भन्छ नि हामीले,
दुई अर्थी मात्रै पनि होइन, त्यो पनि दुईटा अर्थ भएको नाम हुनलाई त नाम पनि दुई अर्थ दिने हुनु पर्यो नि त, कि त अब लक्ष्मी दत्तले राखे जस्तो इन्दु, मोतीरामले भने चाहिँ मोती होइन, अब या त चाहिँ गोपीनाथले भने चाहिँ काली, त्यस्तो खालको चाहिँ राख्नु पर्यो होइन। अब नत्र भनेदेखि चाहिँ त्यो के हो भन्नुहुन्छ भने त्यो सिद्धान्तकारहरू के भन्छन् भने त्यो अन्तिम त्यो मक्ता जुन भन्छ नि त्यो चाहिँ अत्यन्त होइन अत्यन्त भावपरक हुन्छ, अत्यन्त शक्तिशाली हुन्छ, र माथि कमन कुराहरू बताइसकेपछि त्यसमा चाहिँ उसले व्यक्तिगत कुरो बताउँछ होइन। कुनै दरबारमा त्यसरी भन्दाखेरि फलानु यो चाहिँ यस्तो छ, माथि चाहिँ यो यो भयो, यो राम्रो छ, यो राम्रो छ भन्दै गयो भने तल चाहिँ यो त हो त नि कविको आफ्नो नाम हालेर यसको चाहिँ गति यस्तो छ भनेपछि एकदम के वाह भन्नु पराउने क्या, त्यो खालको चाहिँ शक्ति।
अब यहाँले लेख्नु भएको गजल सिद्धान्त र इतिहास जसले पढ्नु भएको छ बुझिसक्नु भएको छ गजलको बारेमा सम्पूर्ण कुरा, जसले पढ्नु भएको छैन गजलभित्रका आवश्यक तत्त्वहरू के हुन्, यो चिज हुनुपर्छ गजलभित्र,
त्यही हो गजलको संरचनामा दुई दुई पंक्तिको शेर अघि मैले भने काफिया, त्यसपछि अब रदीफ र तखल्लुस ऐच्छिक, अनि आफैमा पूर्ण शेर होइन, तत्त्वमा कवितामा हुने तत्त्वहरू हो, भाव तथा विषयवस्तु हुन्छ त्यसमा, कल्पना हुन्छ त्यसपछि, अनि बिम्ब तथा प्रतीकहरू हुन्छ, अलंकार त्यसैभित्र आउँछ होइन, अनि भाषा, यसका तत्त्वहरू हुन्। अब गायनका सन्दर्भमा चाहिँ यो कस्तो हो भन्नुहुन्छ भने एकदमै धेरै ठूलो म्युजिकल ऊ हालेर त्यो इन्स्ट्रुमेन्टल बनाउने चिज होइन, यसको जुन यो परम्परा भन्दैछु है मैले, अब अहिले यो हुन्छ फेरि, अहिले हालिन्छ होइन, भारतमा पनि हिन्दी चलचित्रमा गजल प्रवेश गरेपछि एकदम धेरै त्यो उसमा क्या म्युजिकहरू हालेर चाहिँ गजलहरू गाउन थालियो। यो चाहिँ खास चाहिँ अर्धशास्त्रीय सेमी क्लासिकल विधामा यसलाई चाहिँ गाइन्छ, र त्यो गाउँदाखेरि त्यो गायक खास चाहिँ यो सुरु सुरुमा त आँसु गायकी हो, दर्शकहरूको अगाडि बसेर, हजुर हजुर त्यो गाउँछ,
हार्मोनियम
लाइभ बजाएर गाउँछ, तबला राख्छ होइन, गाइसकेपछि त्यो दर्शकले श्रोताले के चाहिरहेको छ त्यहाँ एकदम आनन्द मानिरहेको छ भने त्यो एउटै पङ्क्ति उसले दसचोटि बाह्रचोटि बाह्र थरी किसिमले भन्छ, अनि नयाँ नयाँ धुन पनि ती निर्माण गर्दै पनि जान्छ, त्यो किसिमको गायकी हो। बिचमा वा राख्ने चलन होइन, त्यसलाई संस्कृतिको रूपमा बुझ्नुहुन्न। गजलको त्यो धुन र गजलको जुन शब्द छ नि त्यो नै यस्तो शक्तिशाली
मागेको
होइन, त्यो नै यस्तो शक्तिशाली हुनुपर्छ कि वाह भन्यो भने मात्रै त्यो गजल शक्तिशाली हो र त्यो लेख्न सक्ने मास्टर हो। गजल के भनिन्छ भने लेख्न सजिलो, मास्टर भन्न गाह्रो विधा हो
गजल चाहिँ। हामी गजल गंगामा छौँ। गजल गंगामा आज हामीसँग डाक्टर कृष्ण हरिबराल हुनुहुन्छ। उहाँका थुप्रै अनुभव र अनुभूतिहरूलाई प्रस्तुत गर्ने हाम्रो कोसिस रहिरहनेछ। करिब करिब 45-50 मिनट समय आजको गजल गंगा तपाईँका लागि रेडियो नेपालले सम्मान स्वरूप उपलब्ध गराएको छ। तपाईँले नै लेख्नुभएका, तपाईँले रोज्नुभएका गजलहरू हामी बजाउँदैछौँ। बिम्ब दुईबाट नै अर्को एउटा गजल।
हजुर, अब अर्को गजल एम बरालको आवाजमा, हर चिज छ जीवनमा केवल अभाव तिम्रो, बुझ्नै सकिन मैले कस्तो प्रभाव तिम्रो।
एम्बरालको सो
हजुर,
यहाँले लेख्नु भएको गजल र गैरी सुरेशले संगीतबद्ध गर्नुभएको यो गजल संगीत हामी कार्यक्रम गजल गंगामा यहाँनिर सुनाउँछौ र बाँकी कुराकानीलाई जोड्नेछौ। कार्यक्रम गजल गंगा सुन्दै रहनुहोला।
हर चीज छ जीवनमा केवल अभाव तिम्रो, हर चीज छ जीवनमा केवल अभाव तिम्रो, भुल्नै सकिन मैले, भुल्नै सकिन मैले कस्तो प्रभाव तिम्रो, कस्तो प्रभाव तिम्रो। छुमता वा क्या दवा तिम्रो भुल्नै सकिन मैले भुल्नै सकिन मैले कस्तो प्रभाव तिम्रो कस्तो प्रभाव तिम्रो हर चीज छ जीवनमा केवल अभाव तिम्रो भुल्नै सकिन मैले भुल्नै सकिन मैले कस्तो प्रभाव तिम्रो कस्तो प्रभाव तिम्रो
रेडियो नेपालको राष्ट्रिय प्रसारणमा सुन्दै हुनुहुन्छ एम बरालको स्वर हामीले सुनायौं हर चीज छ जीवनमा केवल अभाव तिम्रो भुल्नै सकिन मैले कस्तो प्रभाव तिम्रो कृष्ण हरि बरालको रचना डाक्टर कृष्ण हरि बरालको रचना र गैरी श्रेष्ठको संगीत यहाँनिर प्रस्तुत गरिसकेका छौं फेरि पनि स्वागत छ यहाँलाई
धन्यवाद
करिब करिब हामीले बुझेसम्म नेपाली चलचित्रमा पनि यहाँले गजलको प्रवेश गराउनुभयो कतिसम्म सत्य हो यो अगाडिका व्यक्तिहरूले गजलै भनेर लेखेर गजलको संरचनामा आएर फिल्ममा गजलहरू लेखेर
पहिले कस्तो थियो भनेदेखि सेतुरामले नै पनि गाउँदाखेरि गजल भनेर चाहिँ अब त्यो गायन होला जस्तो लाग्छ गीतैको रूपमा चाहिँ त्यहाँ गाइएको छ त्यो स्ट्रक्चर गायकीहरू हेर्दाखेरि तैपनि मोतीराम भट्टहरूले त गजल नै भनेर लेखेको हुनाले अब त्यो राम प्यारालाई यद्यपि त्यहाँ काफिया छैन अहिले हामी त्यसलाई गजलको रूपमा व्याख्या गर्दैनौँ काफिया नभएको हुनाले अनि उनले गाए होइन अनि बीचमा पनि धेरै गजलहरू गीतकै रूपमा गाइयो गजलै हो भनेर चाहिँ गाइएन तर गीत जस्तो अब धुन हालेर होइन त्यो किसिमले चाहिँ गाएको हामी पाउँछौ र यसरी गाउने क्रममा एकदमै भनौँ न टोटल एल्बमै निकालेर त्यो रिस्क लिने होइन त्यो अवस्था चाहिँ थिएन उसको भूपेन्द्र खड्गाले जस्तो लाग्छ बुलबुल निकालेको थियो त्यसमा एउटा गीत थियो फेरि पुरा गजल थिएन अनि त्यसपछि बिम्ब गैरे सुरेशको संगीतमा 10 गजल राखेर मैले निकालेको हो त्यसमा म्युजिक नेपालले निकाल्यो त्यो निकाल्दाखेरि वास्तवमा लोकप्रिय भयो कि अत्यन्त चल्यो त्यो र सब मान्छेलाई के भयो त्यसपछि भने नि संगीतकारहरूलाई गायकहरूलाई ए यो पनि हुने रहेछौ यो पनि एउटा बाटो रहेछ त्यसपछि म अत्यन्त धेरै गीत सँगसँगै गजल पनि लेख्न थालेँ र त्यो लेख्ने क्रममा भनौँ न देशको चिन्ता मा आउँदाखेरि त्यसले एउटा जुन भनौँ न बजार पायो त्यसले एउटा माथिल्लो माथिल्लो तहसम्म पनि त्यसले चाहिँ प्रभाव पार्यो या निशा देसारको जमाना खराब छमा आउँदा या आनन्द कार्कीको पर्दा पछाडि नैमा आउँदा यो भइराखेकै थियो तर सिनेमामा कस्तो अवस्था थियो भने गजल राखौँ न भन्यो भनेदेखि अलि जस्किने अवस्था त्यतिखेर पनि थियो महेशजीसँग काम गर्दै थिएँ काम गर्दाखेरि मैले महेशजीलाई चाहिँ खुसुक्क एउटा गजल हाल्नु पऱ्यो महेशजी मैले प्रड्युसर र डाइरेक्टरलाई यो कुरो भनेको छैन होइन
प्रड्युसर डाइरेक्टरलाई गजल हो या गीत
थाहा छैन उसले त्यो संरचना बुझ्या थिएन जस्तो लाग्छ अनि मैले के गरेँ भने एउटा लेखेँ एउटा स्टेजको लागि चाहिएको थियो प्रहार फिल्ममा थामेर राख मन त्यो आधी चलाइदिन्छु एकै नजरमा म त हलचल मचाइदिन्छु बढ्दो जवानी चढ्दो जवानी सामु चल्छ र जोड कसको पानीमै पनि म त आगो लगाइदिन्छु यो किसिमको गजल थियो अनि त्यसलाई साधना सरगमले स्वर दिएको छ अनि महेशजीले संगीत हाल्नुभयो संगीत हालेपछि संगीतकार भनौँ न प्रड्युसर र सुनाइयो उहाँहरूले मन पराउनु भयो ल यो राख्ने भयो यसरी चाहिँ हामीले सुटुक्क गजलै नभनिकन हामीले राख्यौँ राखेपछि धेरैले मन पराउनु भयो त्यो पनि त्यो भयो त्यसपछि अब फेरि पनि अब त्यो कसरी राख्ने त अर्को भन्ने कुरा भइरहेको थियो यो 9 2 आउँदाखेरि चाहिँ विकास आचार्य सरले गजलै भनेको हो र उहाँले त्यो सुन्ने बित्तिकै एकदमै त्यो 100% यो राख्ने ल भयो यो राख्ने मन पर्यो मलाई
वान टेक
एकदम वान टेक संगीत चाहिँ सुन्नु है त भन्नुभयो मैले गैरे सूर्यजीलाई बोलाएँ संगीत सुनाएपछि दिनुहोस् हेरे सिधै दिनुभयो नभन्दै एउटा राम्रै हल्लखल्ल त्यो सिनेमामा
एउटा
जीवन्त बन्यो र यति त्यो चल्यो र यति मन पराएको छ बच्चादेखि माथि बुढासम्मले भन्नु न त्यो मैले सोचेको थिइनँ यस्तो होला भन्ने यसले अब के गरायो भने प्रड्युसर र डाइरेक्टरलाई पनि गजल नै राख्दा हुन्छ भन्ने चाहिँ बनायो अर्को एउटा गजल अब
वस्तुभित्र अटाउनु पर्यो
मिल्नु पर्यो सिनेमाभित्र त सुट गर्नै पर्यो एउटा अर्को गजल अहिले बसन्तजीले हाल्नु भएको छ फेरि धुन मेरो बसन्त सापकोटाले मिसा बढ्छ पिरतीमा चुहा बढ्छ रुखा बढ्छ पिरतीमा माया लुहो सुन अचेल चुहा बढ्छ पिरतीमा हेरी हेरी हिँडे पनि जताततै ठेस लाग्छ माया अन्धो हुन्छ भन्ने कहावत छ पिरतीमा पहिले राधा रोएकी थिइन् अहिले तिम्रो कृष्ण रोयो रुने चलन अहिले पनि यथावत छ विरतिमा, त्यो धुन हालिरहनु भएको छ, त्यो पनि चलचित्रमा
फिल्मको लागि
जाँदैछ।
अब यो मर्ने कसैलाई रहर हुँदैन, यो अलिकति निकै धेरै रुचाइयो, अत्याधिक रुचाइयो, सर्वत्र रुचाइयो, रुचाइरहने गीत हो, जीवन्त गजल बनेको छ गीत भन्दा पनि, अब गीतको रूपमा लिइन्छ प्रायः।
हजुर, मलाई कस्तो
लाग्छ,
यो मलाई के लाग्छ भने मान्छे अब जहिलेसम्म चाहिँ मृत्युलाई जित्दैन तहिलेसम्म यो सत्य हो होइन, र यो यसलाई स्वीकार्नै पर्ने अवस्था हो।
जन्मपछि मृत्यु
निश्चित छ, कुनै दिन मान्छे बाँच्न थाल्यो भने
त्यो बेलामा
यसको नेपाल एकदम राम्रो समृद्ध भयो भने यहाँ देशको चिन्ताको अर्थ सकिएला। त्यस्तै मान्छे मर्न छोड्यो भने यसको अर्थ सकिएला, तर त्यो त्यति चाँडो हुने जस्तो दुइटै देखिएन हाम्रो अहिलेको परिस्थिति हेर्दा। मैले यो पहिले लेखेको थिएँ तर पछाडिका जुन दुई शेर छन् त्यो पहिले लेखेको थिइनँ। पहिले लेखेको त मैले के अरे, मार्ने केवल यहाँ जहर हुँदैन, मरिरहेछु म त घातले नै, मार्ने केवल यहाँ जहर हुँदैन भन्ने किसिमको शेरहरू थियो, त्यो कमन थियो, अर्कै किसिमले लेखिएको थियो। सिनेमाको त्यो स्टोरी सुनिसकेपछि मैले झट्ट विकास सरलाई सुनाएँ, यो ल यो ठिक हुन्छ भन्नुभयो, तर स्टोरीमा यो मिलेन, यो नमिलेपछि, किनभने त्यहाँ बच्चा मर्नेवाला थियो, बच्चा मर्ने भएको हुनाले अब सिधै भनौँ त्यति राम्रो हुँदैन, र यसलाई सिम्बोलिक रूपमा भन्नु जरुरी छ भनेर मैले त्यो कोपिला नै पनि त झर्छ कहिले सधैँ सजिलो सफर हुँदैन भनेको, किन कोपिला भनेको त्यो बच्चा फक्रिसकेको त होइन, त्यो अर्थले दिएँ। अनि तल पनि अर्को चाहिँ त्यो बत्ती दियोमा बल्दैन उस्तै, होइन कस्तो खटन हो यो नियतिको, कुन निप्छ कहिले ठहर हुँदैन, त्यो कुन चाहिँ बत्ती निप्छ धेरै बालेको ठाउँमा थाहा छैन, त्यस्तै त्यो बच्चा पहिले मर्ने हो कि अर्को मान्छे
मर्ने,
यो कुरो संकेत गर्नको लागि सिम्बोलिक रूपमा मैले अरू दुईटा शेर बनाएर त्यहाँ चाहिँ हालेको हुँ। त्यस्तै त्यो शेर र त्यस्तै संगीत एरेन्ज या सिनेमाको सिचुएसन र फेरि बच्चाले गाउनु अझ अर्को त्यहाँ धेरैले मिलेर चाहिँ यत्रो विधि लोकप्रिय भएको जस्तो मलाई लाग्छ।
अब भनिन्छ नेपाली शब्दकोशमा यति धेरै शब्दहरू छैनन् जति शब्दहरू हामीले अरू बाहिरबाट लिएर प्रयोग गरिरहेका पनि देख्छौ, किन त्यस्तो नभएकै हो र नेपाली शब्दभित्र गजलहरू लेख्नका लागि पर्याप्त शब्दहरू?
होइन, त्यस्तो कुरो होइन, जहाँसम्म उर्दूको सवाल छ नि, उर्दूमा फ्लेक्सिबिलिटी ज्यादा छ, त्यो फ्लेक्सिबिलिटी भनेको छ, यसै नै उर्दू भनेको जुन भाषा हो नि,
सुन्नु न,
उर्दू भन्ने भाषा नै के हो भन्नुहुन्छ भने त्यो संस्कृतबाट जुन आयो नि हिन्दी, हिन्दीमा 25% अरबी र फारसी मिसिएको भाषा हो, अब त्यहाँ हिन्दी छँदैछ समग्र हिन्दी, अब अरूबाट फेरि 25% भाषा आयो, आएपछि उनीहरूसँग शब्द भण्डार धेरै भयो, उनीहरूले कथा भन्नु पर्यो भने ए राजा कि बाते ए मजनू कि किस्से अलग तो नहीं है मेरी दास दासे भन्छन्, यस किसिमले भनिदिन्छन् कि यताको पनि हाल्छन् उताको पनि हाल्छन्, अनि त्यहाँ सुरुदेखि नै त्यो डेमोक्रेटिक किसिमको भयो नि त, त्यसले गर्दाखेरि कविहरूको स्वतन्त्रतालाई पनि बढ्ता ध्यान दिइयो। अब जस्तै अब हामी कहाँ अलि रिजिड पनि छौँ, हामी समालोचकहरू पनि होइन, यो हुँदैन भन्छौँ, तर कुरो के हो भने कविसँग त्यो पोएटिक लाइसेन्स भन्छ क्या, त्यो शब्द बनाउने अधिकार पनि छ, नयाँ शब्द बनाउने, हुँदै नभएको शब्द बनाउने अधिकार पनि छ, भएकोलाई परिवर्तन गर्ने अधिकार पनि छ। लक्ष्मीप्रसाद देवकोटाले चुचोलाई चुचेली भएर प्रयोग गरे,
माथि आफूले कति अध्ययन गरेको छ त्यसमा भर पर्ने भयो,
माथि सुशेली थियो, सुशेलीमा राइमिङ मिलाउनु पर्यो, देवकोटालाई गाह्रो भयो, चुचो मिलेन, अनि त्यो सुशेलीमा मिलाउन चुचेली पार्दे, होइन त्यो गर्ने अधिकार पनि छ, र अरू शब्दहरू बाहिरको ल्याएर राख्ने पाउने अधिकार पनि छ। तर कुरो के हो भने नि, बन्दुक राख्न दिने बित्तिकै त हवल्दार त बन्दैन मान्छे, कसैलाई पड्काइहाल्न त पाइँदैन नि, त्यो ठाउँमा पड्किनु पर्यो क्या, त्यो अधिकार चाहिँ सही ठाउँमा प्रयोग गर्नु पर्यो, र त्यो पोएटिक लाइसेन्सको प्रयोगले त्यसको सुन्दरता चाहिँ बढ्नु पर्यो, सुन्दरता बढ्यो भनेदेखि मैले सफल हालेकै हुँ, होइन सधैँ सजिलो सफर हुँदैन भनेदेखि अब त्यो खोइ कसैले आपत्ति आएको छैन नि त, किनभने मलाई सफर प्रहरहरूमा मिल्न राइमिङ त्यो काफिया चाहिएको थियो, यात्रा लेखेर त भएन नि त त्यहाँ, होइन त्यस कारण त्यसले त्यो ठिक ठाउँमा खेल्यो भूमिका भन्ने ठान्छु कि मैले, त्यस कारण यो शब्द चाहिँ यो कविले हाल्न पाउँदैन भन्ने प्रतिबन्ध चाहिँ संसारमा कहीँ पनि छैन।
हामी गजल गंगामा छौँ, डाक्टर कृष्ण हरिबरालका कुरा सुनिरहँदा समय अझै लम्ब्याउन पाए हुन्थ्यो, तन्क्याउन पाए हुन्थ्यो जस्तो लाग्छ, तर त्यो असम्भव छ। बिम्ब दुईको बारेमा केही समय पछाडि कुराकानी गर्नेछौँ, यसको बारेमा कुराकानी गर्न बाँकी नै रह्यो, अर्को एउटा गजल सुनाउँछौँ हामी श्रोताहरूको लागि।
अब एकजना नवगायिका नयाँ गायिका हुनुहुन्छ शोभा पाण्डे, बहुत राम्रो गाउनु भएको छ, र त्यो मैले एउटा टिन एजर्सको बिहे नभएको कुनै केटी हुन्छ नि उसले चाहिँ आफ्नो केटो कस्तो होस् भन्ने किसिमको सोच्छ होला, त्यो एउटा इमेजिनेसन, त्यो कल्पना गरेर चाहिँ लेखेको छु मैले। यस्तो मान्छे फेला परोस्, देख्न साथै मन परोस्, मैले सोचे भन्दा पनि उसले धेरै माया गरोस्।
हामी शोभा पाण्डेको स्वर सुनाउँछौ, डाक्टर कृष्ण हरिपरालको रचना र गैर सुरेशको संगीत, बिम्ब दुई बार साफार गरिएको अर्को सुमधुर गजल संगीत कार्यक्रमको यो सांगीतिक लहरमा तपाईँको लागि।
मन
मान्छे फेला परोस्, देख्न साथी मन परोस्, मैले सोचे भन्दा पनि उसले धेरै माया गरोस्। शोभा पाण्डेको स्वर, डाक्टर कृष्ण हरिबरालको रचना र गैरी सुरेशको संगीत बिम्ब दुईबाट सहभार गर्यौं र यहाँको लागि प्रस्तुत गरिसकेका छौं। रेडियो नेपालको राष्ट्रिय प्रसारण हो। हाम्रा मिडियम अफ अफ्रिकन्स उदाहरण धनकुटा, दिपायल, सुर्खेत, काठमाडौँ अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रा एफएम रेल स्टेशनहरू 98.1 MHz अनि इन्टरनेट अनलाइन www.radionepal.gov.np मार्फत संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। यति नै बेला कार्यक्रम गजल गंगा सुन्नका लागि तपाईँलाई मिसो परेन भने आजको गजल गंगा यो हप्ताभरि नै www.nepalmediaonline.com प्रविधिको पहुँचमा हुनुहुन्छ भने संसारको जुन सुकैको नाममा बसेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। हामीसँग डाक्टर कृष्ण हरिपराल हुनुहुन्छ, फेरि पनि स्वागत छ, अन्तिममा छौँ हामी,
फेरि पनि धन्यवाद।
अब यति बेलाको गजलको माहौल हेर्नुहोस् न, के गर्नुहुन्छ तपाईँले भन्दा गजल लेख्छु भन्नुहुन्छ प्राय मान्छे, भेटिने मान्छेहरू अलिकति साहित्यमा रुचि राख्ने जो कोहीले पनि के गर्दै हुनुहुन्छ, गजल लेख्दैछु, के गर्दै हुनुहुन्छ, गजल लेख्दैछु, के गर्दै हुनुहुन्छ, गजलको पुस्तक निकाल्दैछु भन्नुहुन्छ, के छ, किन यस्तो मोह होला गजलप्रति, अलिकति साहित्यमा रुचि राख्ने झुकाव राख्ने व्यक्तिहरूको यति धेरै बाढी जस्तै पो आएको छ?
मलाई कस्तो लाग्छ भनेदेखि गजल यस्तो हुनुमा कविता गद्यतिर धेरै जानु,
गद्यतिर कविता
गद्य गद्यमा लेखिनु होइन, धेरै चाहिँ गद्यमा लेखिनु थाल्यो नि त
कविता,
त्यसले गर्दाखेरि कविता यहाँ मात्रै होइन, अमेरिकामा विटम्यानले त्यो गद्य कविताको थालनी गरे, त्यो थालनी गरिसकेपछि अब संसारमा त्यसले प्रभाव पार्यो र नेपालीमा पनि गद्य कविता अत्यधिक रूपमा लेखिन थाल्यो र गद्य कविता त्यो लेखिँदा लेखिदिए पनि त्यो म्युजिकल पावर चाहिँ कतिपय कवितामा कम्ती भएर गयो, त्यो शब्द शब्दमा त्यो हुन्छ, त्यो अलङ्कार शब्द अलङ्कारको जो खेल त्यो पनि घट्यो, जुन भूपी शेरचनमा थियो नि, अब गद्य जस्तैमा लेखे पनि त्यो त सेमी मिटर जस्तो लाग्ने, पढिरहँ जस्तो लाग्ने थियो होइन, त्यो अलिकति घट्यो अनि वैचारिकता अलिकति बढ्यो होइन, त्यसले गर्दाखेरि कविता कहीँ गएर पढ्दाखेरि वैचारिकता धेर बढ्यो, फिलिङ्स भन्दा बढ्दा भावना भन्दा विचार आयो अनि त्यो शब्दालङ्कारहरूको खेल घट्यो अनि त्यो जुन हो नि लय छन्द भएन, एकदम गद्य भयो अनि त्यो सुन्दाखेरि मान्छेले के भयो भनेदेखि जुन किसिमले पहिले लयको सुन्दाखेरि आनन्द भनौँ न कवितामा फिलिङ्स कम भयो भने पनि त्यो छन्दले एउटा आनन्द दिन्थ्यो क्या, त्यो कवितामा रहेन, एउटा कारण त्यो, गजल त कम्तीमा भए पनि त्यो अक्षरिक छन्दमा हुनु पर्यो होइन, र फेरि अर्को मुक्तक जुन छ नि, अहिले मुक्तकको पनि मेसो बढिया छ, माहौल छ, त्यो मुक्तकको मेसो बढ्दा गजलमा पाँचवटा शेर छन् भने पाँचवटा मुक्तक हुने भयो, गजल किन यसरी बढ्यो, गजलमा मुक्तकीय आनन्द पनि छ। गजलमा अर्को महत्वपूर्ण कुरा के छ भने माथि एक शेर हामीले मास्लो मतला भन्ने बित्तिकै अब यो काफिया यसमा यो मिल्न आउँछ, यो रदिफ यो दोहोरिन्छ भन्ने कुरो त्यो श्रोताले थाहा पाउँछ अनि उसले त्यो दोस्रो तेस्रो शेरको पहिलो पङ्क्ति भन्दा अब यसपछि यो आउला भन्ने उसलाई लागिहाल्छ, जब त्यो ठ्वाक्कै आफ्नो मनमा लागेको कुरो आउँछ अनि वाह भन्ने कुरो त्यो आइहाल्छ अनि ताली, त्यसपछि ताली, सेरै पछि ताली, किनभने सेरै पछि मुक्त, त्यसले गर्दा त्यो शक्ति प्राप्त गर्यो। अनि गजलमा अर्को के भयो, त्यहाँ कविता छ होइन, कविता छ त्यसमा अर्थको विविधता छ, प्रतीकात्मकता छ,
प्रत्येक शेरमा
त्यो छुट्टा छुट्टै अर्थ छ, फेरि यसबाट त्यो ज्वाइन त्यस किसिमले गरिएको छ, त्यसले गर्दाखेरि गजलले अनेक कुरो प्राप्त गरेर एकातिर लय प्राप्त गरेर छन्दको शक्ति प्राप्त गरेर एकातिर मुक्तकको शक्ति प्राप्त गरेर अर्कोतिर काव्यात्मकता प्राप्त गरेर त्यो काव्यात्मकता भित्रकै पनि कल्पना भाव अनि अलङ्कार र भाषाका अनेक खेल प्राप्त गरेर गजल चाहिँ शक्तिशाली बनेको,
यसरी मोह बढ्यो,
यसले गर्दा यसमा मोह बढ्यो। अनि के छ भने थोरै कुरो सिकेपछि त्यो काफिया रदिफ दुदु पंक्तिको शेर यस्तो कुरो सिकेपछि अनि त्यो लेख्नलाई त्यो भइहाल्यो। अनि अर्को त्यो भन्दा पनि कुरो के हो भने मिडियाहरू छन्, गजल गंगा जस्तै कार्यक्रमहरू छन्, धेरै कार्यक्रमहरू छन् एफएमहरूमा,
प्रत्येक एफएममा
कार्यक्रम छन् र अधिकांश अरू कार्यक्रममा पनि गजल पढ्ने होइन त्यो परम्परा छ, चलन छ, तर लामो कविता पढ्न त टाइम हुँदैन, गजल ठिक्क छोटो होइन चट्ट पढ्दियो अनिखेरि एउटा राख्यो, अब श्रोताहरूले त्यो सुन्छन्, त्यो सुनिसकेपछि ए यो पो रहेछ त लेख्नु पर्ने भन्ने लाग्छ। त्यसले गर्दा गजलले एउटा मलाई के लाग्छ भने स्कुल तहका विद्यार्थीदेखि त्यो गजल लेखन मैले जाँगिएको देखेको छु, एसएलसी पास गर्दाखेरि किताब निकाल्ने मान्छेहरू छन्, एसएलसी पासै नगरी निकाल्ने मान्छे पनि मैले गजल लेख्ने देखेको छु, यो खुसीकै कुरा हो होइन, एउटा कुनै पनि मान्छे कुनै पनि बच्चा सृजनात्मकतातिर आउँछ भने चाहे उपन्यास लेखोस्, उपन्यास त अलिक जटिल छ होइन, चाहे कविता लेखोस् चाहे गीत लेखोस्, त्यो सृजनामा आउनु चाहिँ यो खुसीको लागि हो, राष्ट्रका लागि पनि यो एउटा सुन्दर होइन सन्दर्भ हो जस्तो मलाई।
अर्को नबुझिराखिएको कुरा गजलका बारेमा यहाँ आफै विद्यावारिधि गर्नु भएको छ गजलबाटै र थुप्रै गजलको बारेमा बोलिरहने व्यक्ति व्यक्तित्वहरू हुनुहुन्छ, तपाईँहरूको बीचमा यो मतमतान्तर चाहिँ किन हो?
मतमतान्तर केही पनि छैन, यो चाहिँ सबै के हो भन्नुहुन्छ भने
कहीँ कतै सञ्चार माध्यममा
बिल्कुलै छैन, यो यति ढुक्क हुनुहुन्छ रामजी, मत मतान्तर किन छैन भन्नुहुन्छ भने गजलमा नभई नहुने कुरो म अहिले यतिखेर पनि भनिदिन्छु, त्यो दुई दुई पंक्तिको शेर हुनै पर्छ, कसैको मत मतान्तर छैन, होइन ए बिए होइन ए बिए सिए डिए इए या ए बिए सिए डिए इए का क्रममा काफियाको प्रयोग हुनै पर्छ, यसमा कसैको मत मतान्तर छैन। अब रदी भए पनि हुन्छ नभए पनि हुन्छ, यसमा कसैको मत मतान्तर छैन। तखल्लुस भए पनि हुन्छ नभए पनि हुन्छ, यसमा पनि कसैको मत मतान्तर छैन। अब मत मतान्तर यहाँ कहाँनेरि अलिकति छच्छ देखिन्छ भने माथिदेखि तलसम्मको एउटै छन्द हुनुपर्ने कि नपर्ने होइन भन्नेमा हो। हामीले केसम्म कन्सिडर गर्न सक्छौ संसारको सिद्धान्तलाई हेरिसकेपछि भने अब छन्दहरू संसारमा तीन किसिमका छन्, सबै श्रोताहरूले पनि सुन्नुभयो हुन्छ। त्यो बलाघातीय छन्द अंग्रेजी र जर्मनी कविताहरूमा स्ट्रङ साउन्ड र विक साउन्ड मिलाएर गरिन्छ, त्यो हाम्रोतिर सरोकार राख्दैन, त्योतिर नजाउ। अर्को वर्णमात्रिक छन्द अंग्रेजीमा क्वान्टिटेटिभ मिटर भन्छ, त्यो अक्षर पनि मिलेको लघु गुरु पनि मिलेको एउटा त्यो छन्द। अर्को आक्षरिक छन्द अक्षर कम्तीमा बराबरी भएको र विश्राम मिलेको होइन। हामीले छन्दका बारेमा कुरा गर्दा हामी के भेट्छौ भने माथिदेखि तलसम्म एउटै छन्द प्रयोग हुनुपर्छ भन्ने जबरजस्त नियम गजलको बारेमा छ, र त्यो हुँदाखेरि कम्तीमा अक्षरसम्म मिल्नुपर्छ, यति मात्रै कुरा हो, अरू केही पनि होइन। लघु गुरु मिलाउन सकिँदैन भने पनि कम्तीमा अक्षर 14 अक्षर माथिल्लो शेरमा छ भने सबैमा 14 अक्षर पालना गर्नुहोस्। तर त्यो अक्षर भनेको उच्चारणगत हुन्छ, लेखेको गन्ने होइन। राम भन्ने शब्द छ, राम भन्यो भने दुई अक्षर हुन्छ, राम भन्यो भने एक अक्षर हुन्छ, त्यो फ्लेक्सिबिलिटी छ। त्यसले गर्दाखेरि यहाँनेरि अलिकति मान्छेहरूमा मलाई भ्रम परेको जस्तो लाग्छ, यो गद्य कविता लेखेको जस्तो माथि दुई भनौँ न 4 अक्षर, तल 18 अक्षर, त्यहाँबाट 7 अक्षर लेखेर चाहिँ कुनै हालतमा त्यो गजल बन्दैन। यो भ्रमबाट मुक्त हुनु चाहिँ जरुरी छ, र यति बुझ्यो भनेदेखि गजलमा केही अरू कविता हुनुपर्छ, भावना हुनुपर्छ, कल्पना हुनुपर्छ, बिम्ब प्रतीक हुनुपर्छ भन्ने कुरामा त कुनै केही शंका पनि छैन र केही गर्नु पर्छ।
हामी यहाँबाट धेरै कुराहरूमा क्लियर भयौं, सम्भवतः श्रोताहरू पनि क्लियर हुनु भएको छ गजलको बारेमा। अब बिम्ब दुईको बारेमा अलिकति प्रश्न हुन चाह्यौं।
बिम्ब दुई के भन्नु, गजल र गीतहरूको मिश्रण छ। पहिले बिम्ब एकमा पूरै 10 गजल थियो र निकै चर्चित पनि भएको थियो, र त्यहीमा टेकेर हामीले बिम्ब दुई नाम राखेका हौ, र यसमा 7 ट्र्याक मध्ये 5 चाहिँ गजल छन् र 2 गीत छ, र एउटा गजललाई मेल फिमेल प्लस डुएट बनाएर 3 भर्सन, कुनमा चाहिँ यो राम्रो हुने रहेछ स्वाद भएर
डुएट बनाइयो।
त्यसले गर्दा 9 ट्र्याक यसमा छन्, र यसमा चाहिँ अरू गाउनको लागि कोही इच्छुक हुनुहुन्छ भने 4 ट्र्याक पनि दिएको छ। र अझै एउटा कुरा यो बिम्बको बारेमा भन्छु, विन्ध्यवासिनी म्युजिकले एउटा अहिले के घोषणा गरिरहेको छ भनेदेखि, बिम्ब दुईबाट कुनै पनि गाउन जान्ने या गाउन चाहने गाउन सिक्ने व्यक्तिले, केटा वा केटी कसैले पनि, आफ्नै गिटार बजाएर या यसको ट्र्याक लिएर गाएर त्यो विन्ध्यवासिनीको फेसबुकमा या मेरै कृष्णहरि बराल नामको फेसबुकमा या गैरे सुरेशको फेसबुकमा त्यो गीत गजल अपलोड गरेर राख्नुहुन्छ भने, सेयर गर्नुहुन्छ भने, ती सबै गरेको मध्येबाट एकजना उत्कृष्टलाई चाहिँ हामी अर्को एल्बम गैरे सुरेशको र मेरो एल्बम आउँदाखेरि त्यो मौका दिएर गाउन लगाउनेछौ। यो एउटा चाहिँ मौका छ,
अर्को एउटा प्रतिभावान व्यक्तिले
मौका चान्स पाउनेछ। एकदम निश्चिन्त भएर यो एल्बम सुन्नुहोस्, यी गजलहरू सुन्नुहोस् होइन, गीतहरू सुन्नुहोस्, र चाहिँ आफूले गाएर विन्ध्यवासिनीको फेसबुक या मेरो या गैरे सुरेशकोमा राख्नुहोस्। तपाईँहरूको राम्रो भयो भने जो राम्रो हुनुहुन्छ एकजनाले निश्चित रूपमा अर्कोचोटि गाउन पाउनुहुन्छ, र नव गायक वा नव गायिका बन्ने मौका
राम्रो प्रतिभाको सम्मान हुनेछ। हुन्छ, हामीलाई समय दिनुभयो, समयका लागि धन्यवाद दिन्छौ, विचार दिनुभयो, विचारको लागि धन्यवाद दिन्छौ। बिम्ब दुईसँगै यहाँको व्यक्तिगत जीवनको पनि सफलताको शुभकामना।
धन्यवाद।
आदरणीय श्रोता, आजको श्रृंखलामा हामीसँग डाक्टर कृष्णहरि बराल रहनुभयो, उहाँका थुप्रै विचारहरूलाई समावेश गर्ने हाम्रो कोशिश रह्यो। कार्यक्रम रमाइलो रह्यो होला, रोचक रह्यो होला र सम्झना योग्य भयो होला, यही आशा र विश्वासको साथमा आजको गजल गंगाबाट हामी विदा हुनुपर्छ। बाँकी रहेको समयका लागि बिम्ब दुईबाट नै साभार गरिएको निरा राणा भाटको स्वर सुनाउँछौ, डाक्टर कृष्णहरि बरालको रचना र गैरे सुरेशको संगीत। यही गजल संगीत तपाईँका लागि छाडेर आजको गजल गंगाबाट प्रविधि संयोजन तर्फ लक्ष्मण विष्ट, कार्यक्रम संयोजक ललिजन रावल अनि राम अभिरेल विदा हुन्छौ। नमस्ते, शुभरात्रि।
चाहिँदैन सुख साइला उनलाई माया गर्न पाऊँ म, चाहिँदैन सुख साइला उनलाई माया गर्न पाऊँ म, यति कृपा उनकै काखमा मर्न पाऊँ म।
शिरमा झर्न पाऊ म यति कृपा गर भगवान उनकै काखमा मर्न पाऊ म उनकै काखमा मर्न पाऊ म जति गरुमा